यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा गठित वर्तमान सरकारको 100 दिन पूरा। अर्थतन्त्रमा सुधार, राजनैतिक स्थायित्व, सेवा प्रवाहमा सहजता लगायतका प्रयासले लय समातेको सरकारको भनाई। राजनीति र अर्थतन्त्रमा देखिएका समस्या केही समयभित्रै समाधान गर्ने प्रयासमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। न्यायपालिकाप्रतिको जनआस्था वृद्धिमा दृढतापूर्वक लाग्ने प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको प्रतिबद्धता। गाजामा इजरायली आक्रमण जारी रहे, मानवीय संकट आउने संयुक्त राष्ट्रसंघको चेतावनी। र साफ महिला च्याम्पियनशीप अन्तर्गत समूह बीको दोस्रो खेलमा नेपालद्वारा मालदिव्स 11-0 गोल अन्तरले पराजित।
सुनत, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको 100 दिन पूरा भएको छ। दुई ठूला दल नेपाली कांग्रेस र एमाले बीच असार 17 गते भएको 7 बुँदे सहमति अनुसार गठित सरकारले अर्थतन्त्र सुधार, परराष्ट्र सम्बन्धमा सुधारसँगै नागरिकलाई सेवा प्रवाह र वृहत्तर हितका पक्षमा क्रमिक सुधारका प्रयास गरिरहेको उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो। राजनैतिक र अर्थतन्त्रमा विभिन्न दबावबीच सरकारले समग्र रूपान्तरण गर्ने गरी काम थालेको उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताउनुभयो। यसबीचमा प्रधानमन्त्री ओलीले सेवा प्रवाह र राज्यका सबै निकायका काम कार्यवाहीमा रूपान्तरण हुने गरी काम गर्न निर्देशन दिनुभएको छ। यससँगै नागरिकको हितलाई केन्द्रमा राखेर देखिने गरी केही काम भएका छन्। अर्थतन्त्रमा रूपान्तरण नै हुने गरी काम गर्ने प्रयासमा सरकार रहेको पनि उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति र अर्थतन्त्रमा विद्यमान समस्या समाधान गर्ने प्रयास क्रमशः सफलतातर्फ अघि बढ़ेको बताउनु भएको छ। प्रधानमन्त्री निवास बालवाटारमा हिजो नेपाल सम्बत न्यूदया 1145 समारोह समितिले बुझाएको ज्ञापन पत्र बुझ्नुहुँदै प्रधानमन्त्री ओलीले अस्थिर राजनीतिलाई ट्र्याकमा ल्याउने र अर्थतन्त्र सुधार गर्ने काम केही समयमै पूरा हुने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री ओलीले संस्कृतिभित्र राजनीति घुसाउने प्रवृत्ति गलत भएको टिप्पणी पनि गर्नुभयो। प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताउनुभयो। प्रधानमन्त्री ओलीले नेवारी संस्कृतिभित्र आदिवासी शास्त्रीय र अत्याधुनिक वाद्यवादन तथा विशेष धुनहरू रहेको र त्यसको संरक्षणमा भइरहेका प्रयासको प्रशंसा गर्नुभयो। परराष्ट्र मन्त्रालयले सरकार गठन भएको 100 दिनको प्रगति विवरण सार्वजनिक गरेको छ। यस अवधिमा संयुक्त राष्ट्रसंघको 79 महासभा तथा एसियन कोअपरेशन डायलगको शिखर सम्मेलनमा उच्च स्तरीय प्रतिनिधित्व गर्ने काम भएको र ती मंचहरूमा नेपालको प्रभावकारी उपस्थिति रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै सन् 2024 सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको 79 महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको उच्च स्तरीय प्रतिनिधिमण्डल सहभागी भएको गत अक्टोबरमा कतारमा सम्पन्न एसिया कोअपरेशन डायलगको शिखर सम्मेलनमा नेपालमा परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाको नेतृत्वमा उच्च स्तरीय प्रतिनिधिमण्डल सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सरकार गठनको यस अवधिमा पोर्चुगलमा नेपाली राजदूत नियुक्तिको सिफारिश तथा संसदीय सुनवाई सम्पन्न भए सम्बन्धित मुलुकको सहमति प्राप्त हुने प्रक्रियामा रहेको र मन्त्रालय तथा नियोगहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न भएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकारी निकायमा वेबसाइट प्रणाली मोबाइल एप्लिकेशनको जिम्मेवारीका साथै 4G एफटीए मोबाइल कवरेज यस अवधिमा 2% थप गरी 6,00,000 जनतामाझ पुर्याइएको जानकारी दिनुभएको छ। वर्तमान सरकार गठन भएको 100 दिनको अवधिमा संचार मन्त्रालयले हासिल गरेको उपलब्धिको जानकारी दिनुहुँदै संचार मन्त्री गुरूङले हुम्लाको सिमकोटमा फाइबर जडानदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली स्थापना लगायत तोकिएको सबै काम पूरा भएको बताउनुभयो। संचार मन्त्री गुरूङले मोबाइल सेवालाई 97.2% जनतामा पुर्याइएको अप्टिकल फाइबर 16,000 किलोमिटर, फिक्स्ड ब्रोडब्यान्ड सेवा 44.36% र 4G LTE प्रयोग 72% जनसंख्यामा विस्तार भएको बताउनुभयो। यसै गरी वर्तमान सरकार गठन भएको 100 दिनको अवधिमा 1,50,000 थप किसान सूचीकृत भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जानकारी दिएको छ। किसान परिचय पत्र वितरणका लागि कार्यविधि स्वीकृतिको प्रक्रियामा रहेको मन्त्रालयले तयार पारेको 100 दिने प्रगति विवरणमा उल्लेख छ। चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटबाट रासायनिक मल आयात गरी बिक्री वितरण गर्न हालसम्म 4,60,000 मेट्रिक टन मलको टेण्डर सम्पन्न भएको छ, जसमा 1,55,000 मेट्रिक टन रासायनिक मल आयात भएको र अघिल्लो वर्षको मौज्दात समेत गरी 1,29,000 मेट्रिक टन मल बिक्री वितरण भइसकेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बितेको 100 दिनमा नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयक अगाडि बढ़ाउनेदेखि पर्यटन र संस्कृतिसँग सम्बन्धित विभिन्न ऐन कानून तथा नीतिगत सुधारको शुरूआत गरेको जनाएको छ। वर्तमान सरकार गठन भएको 100 दिनमा मन्त्रालयले नीतिगत र संरचनागत सुधारको पहल थाल्दै आगामी यात्राको आधारशिला तयार गरेको प्रगति विवरणमा उल्लेख छ। मन्त्रालयद्वारा निर्धारण गरिएका कार्यक्रम अनुरूप नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायको रूपमा अलग गर्ने सम्बन्धी विधेयक मन्त्री परिषदमा पेश भएको छ। पर्यटन ऐन र क्यासिनो नियमावली मस्यौदा र संस्कृति नीतिको मस्यौदा मन्त्री परिषदमा पेश भएको र पशुपति क्षेत्र विकास कोष ऐनको संशोधन मस्यौदा तर्जुमा गरिएको पर्यटन मन्त्रालयले जनाएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनको कार्ययोजना स्वीकृति भए कार्यान्वयनमा रहेको मन्त्रालयले उल्लेख गरेको छ। पर्वतीय अनुमति प्रणालीलाई स्वचालित बनाइएको संघीय भाषा ऐनको मस्यौदा तर्जुमाको प्रक्रिया अगाडि बढ़ाइएको राष्ट्रिय महत्वका अभिलेखहरूको संकलन सूचीकरण तथा वैज्ञानिक प्रविधिबाट रासायनिक तथा भौतिक संरक्षण एवं व्यवस्थापन गरिएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख गरिएको छ। खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजना सञ्चालन गरी काठमाण्डु उपत्यकामा प्रतिदिन 17 करोड़ लिटर पानी पथान्तरण गरिएको बताउनु भएको छ। मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएको 100 दिनमा गर्नुभएको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री यादवले गत असोज 22 गतेदेखि मेलम्चीको पानी काठमाण्डु उपत्यकामा पथान्तरण तथा वितरण कार्य शुरू भइसकेकाले अब काठमाण्डुवासीले खानेपानीको समस्या झेल्नु नपर्ने बताउनुभयो। मेलम्चीवासी सहित मुहान क्षेत्रका सरोकारवाला जनताका तर्फबाट विभिन्न माग राखी चरणबद्ध रूपमा आन्दोलन भइरहेको अवस्थामा विरोधमा उत्रेका स्थानीय जनतालाई विश्वासमा लिएर मेलम्चीको पानी ल्याउन सफल भएको मन्त्री यादवले स्पष्ट पार्नुभयो। ठमेलसहित आसपासका क्षेत्रमा 34.89 किमी पाइपलाइनमा समेत परीक्षण कार्य पूरा गरी नियमित रूपमा पानी आपूर्ति गर्न लागेको खानेपानी मन्त्रालयले जनाएको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको सुधार आफ्नो प्रमुख प्राथमिकता रहेको बताउनु भएको छ। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले हिजो गरेको भेटघाटमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै प्रधान न्यायाधीश राउतले जस्तो सुकै परिस्थितिमा पनि न्यायपालिकाप्रतिको जनआस्था वृद्धिमा आफूले कुनै कसर नराख्ने बताउनुभयो। प्रधान न्यायाधीश राउतले न्यायपालिकाभित्र पारदर्शिता र जवाफदेहिता कायम राख्दै न्यायपालिकाको सुधार अभियान जस्तो सुकै प्रतिकूल परिस्थितिमा पनि नरोकिने स्पष्ट पार्नुभयो। जनताको विश्वासको भरमा न्यायपालिका टिकेको बताउँदै प्रधान न्यायाधीश राउतले अदालतभित्रका चुनौती छिचोलेर कतिपय असहज परिस्थितिको समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो। प्रधान न्यायाधीश राउतले नागरिकको अभिव्यक्ति स्वतन्त्रताप्रति पनि न्यायपालिका सचेत रहेको बताउँदै समग्रमा देश जनता र संविधानप्रति इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कतिपय समय र अवस्थामा नियतवश अदालतको हुर्मत लिने विषय क्षम्य नहुने भन्दै प्रधान न्यायाधीश राउतले त्यस्ता विषयमा अदालतले संयमता कायमै राख्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकारको नेतृत्व गरेको बेला शुरू गरेको भ्रष्टाचार विरोधी अभियान निरन्तर अघि बढ़ने बताउनु भएको छ। नेकपा माओवादी केन्द्र जुम्लाले खस भाषा र सभ्यताको केन्द्र सिन्जा कानका सुन्दरीमा हिजो आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफूले सरकारबाट शुरू गरेको यो अभियान अब पार्टीको तर्फबाट अघि बढ़ाउने बताउनुभयो। भूमाफियाहरूले राज्यको जग्गा व्यक्तिका नाममा लैजाने र जनतालाई कंगाल बनाउने प्रवृत्ति धेरै पहिलेदेखि हुर्कदै गएको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले भूमाफियाले कब्जा गरेर व्यक्तिका नाममा लगेको जग्गा पुनः राज्यका नाममा फिर्ता गराउने र उनीहरूलाई मुद्दा चलाउने काम गरेको स्मरण गर्नुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी विभाजित हुने कुनै सम्भावना नरहेको बताउनु भएको छ। कपिलवस्तुको खगेन्द्रपुरमा हिजो आयोजित लुम्बिनी प्रदेश कमिटिको विस्तारित कार्यक्रममा अध्यक्ष नेपालले नेकपा यसले कुनै पनि दलसँग पार्टी एकता नगर्ने र कुनै दलमा विलीन पनि नहुने स्पष्ट पार्नुभयो। उहाँले मुलुकको अर्थतन्त्र सुधारमा ध्यान दिन सरकारलाई आग्रह समेत गर्नुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारले विपद संवेदनशील पूर्वाधार निर्माण गर्न अध्ययन प्रक्रिया अघि बढ़ाउने बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा मन्त्री दाहालले गत असोज 11 र 12 गते परेको अविरल वर्षापछिको बाढ़ी पहिरोका कारण क्षति भएका संरचना पुनर्निर्माण गर्न विज्ञहरू मार्फत विपद संवेदनशीलताको अध्ययन गरिने जानकारी दिनुभयो। बाढ़ी पहिरोबाट क्षति पुगेका पुल र सड़क मात्रै निर्माण गर्न 15 अर्ब 30 करोड़ बजेट लाग्ने जानकारी दिनुहुँदै मन्त्री दाहालले सरकारले विकासका लागि बाधकका रूपमा रहेका कतिपय ऐनहरू संशोधन गर्न लागेको बताउनुभयो। उहाँले राष्ट्रिय गौरव र प्राथमिकताका आयोजनाहरूमा वन ऐन लागू नहुने व्यवस्था गरिनुपर्नेमा पनि जोड़ दिनुभयो। बैठकमा शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले 753 मध्ये 20 स्थानीय तहलाई मात्रै सदरमुकामसँग सड़क यातायातले जोड्न बाँकी रहेको जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सरकारको उद्देश्य सूचनामा जनताको पहुँच बढ़ीभन्दा बढ़ी विस्तार गर्नु रहेको बताउनु भएको छ। राष्ट्रिय समाचार समितिले तयार गरेको बाढ़ी पहिरो 2081 समाचार संकलन तथा सम्प्रेषण प्रतिवेदन ग्रहण गर्दै मन्त्री गुरूङले समाचार सम्प्रेषण र सामाजिक उत्तरदायित्वका लागि संचार माध्यमले उदाहरणीय कार्य गर्नुपर्नेमा जोड़ दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री गुरूङले पछिल्लो विपदका समयमा समाचार सम्प्रेषणका दृष्टिले राष्ट्रिय समाचार समिति रासको उपस्थिति महत्वपूर्ण रहेको बताउनुभयो। हेटौडा काठमाण्डुलाई जोड्ने हेटौडा कुलेखानी फाखेल सिस्नेरी काठमाण्डु सड़कमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ। असोज 10-12 गतेसम्मको अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोले सड़क क्षतिग्रस्त भएको थियो। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 सिमखोला स्थित सड़कमा ह्युम पाइप राखेर मर्मत सम्हार भएपछि सो सड़क दुईतर्फी नै यातायात सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो। रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघले मनसूनका अवधिमा नेपालका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो तथा डुबान प्रभावितलाई आवश्यकताका आधारमा संकटग्रस्त समुदायलाई मानवीय सहयोग जारी रहेको जनाएको छ। रोटरी इन्टरनेशनलले पोलियो उन्मूलनका लागि सचेतना अभियान सञ्चालन गर्ने भएको छ। रोटरीले यही कार्तिक 8 गते उपत्यका सहित सातै प्रदेशमा इन्ड पोलियो नाओ विशेष अभियान सञ्चालन गर्न लागेको हिजो काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ। सड़क डिभिजन कार्यालय धनकुटाले वर्षेनी सड़क मर्मतलाई रकम छुट्याएर काम गर्दै आएको छ, तर आर्थिक वर्षको अन्त्यमा हतारमा हुने मर्मत कार्यले सड़क एक दुई महिना मात्रै राम्रोसँग चल्ने त्यसपछि वर्षा नसकिँदै पुनः भत्किने समस्या दोहोरिने गरेको छ। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
गत असारमा मर्मत गरिएको कोशी राजमार्गको धनकुटा हिले सड़क खण्ड पुनः भत्कन थालेको छ। सड़क डिभिजन कार्यालय धनकुटाले सो सड़क मर्मतको लागि युनिक कन्ट्रक्सनलाई जिम्मा लगाएको थियो। कन्ट्रक्सनले जिम्मा लिएर मर्मत गरिएको कुवापानीदेखि निगालेसम्मको सड़कको विभिन्न भाग पुनः भत्किएको हो। निगाले स्थित राम मन्दिर, मिलन होटल, सुकेपोखरी क्षेत्रमा सबैभन्दा बढी समस्या रहेको छ। केही स्थानमा त कालो पत्रेको अवस्था छेदविच्छेद भएको छ। ढल अव्यवस्थित भई वर्षातको पानी सड़कमै जम्मा हुँदा र वर्षातको समयमा कालो पत्रे गरिएको कारण सड़क निर्माण भइ नसकी भत्कन थालेको गुनासो छ।
बर्खामा भएका यी सड़कका कामहरूले छिटो छिटो आर्थिक वर्षको अन्त्य सँगसँगै काम सक्नुपर्ने, वर्षात पनि भइरहने, त्यो समयमा काम गर्दाखेरि राम्रोसँग जोइन नहुने अलकत्रहरू, यो सड़कहरू राम्रोसँग नबन्ने र त्यसको बनाएको एक महिना दुई महिना भित्रै भत्किने अवस्था छ।
अझ साना गाडीहरूलाई चाहिँ धेरै नै समस्या भयो। यो बाटो चाहिँ बन्नु चाहिँ प्राय बनिराखेकै देखिएको हुन्छ, तर बनेको महिना दिन दिन हप्ता दिन नपुग्दै बाटोहरू फेरि पनि बिग्रिरहेको अवस्था देखिन्छ।
कन्ट्रक्सनले मर्मतको जिम्मा पाएका स्थानको काम समेत सकेको छैन। एकातिरको काम नसकी अर्कोतिरको सड़क भत्कन थालेको छ। सड़क आसपासको कटिङ गरिएको स्थानमा बढी समस्या देखिएको सड़क डिभिजन कार्यालय धनकुटाले जनाएको छ। सड़कमा माटो कटान गरिएको स्थानमा समस्या आएको र त्रुटि सच्याउने बारे डिभिजनले पत्राचार गरिसकिएको सड़क डिभिजन कार्यालय धनकुटाका प्रमुख रामकुमार देवले बताउनु भयो।
काम चाहिँ एकदम गुणस्तरीय छ, र दुई चार ठाउँमा जुन स्पेसिफिक जियोग्राफीले समस्या दिएको छ, हाम्रो जियोलोजी समस्या भएको दुई तिनवटा स्पटमा मात्रै हो, पटक पटक चाहिँ त्यहाँ चाहिँ पटल डेभलप हुने, त्यसलाई हामीले राम्ररी मद्दत गराउँछौँ, सम्बन्धित निर्माण व्यवसायले गर्छ।
निर्माण कम्पनी युनिक कन्ट्रक्सनले भने वर्षातबाट मर्मत कार्य प्रभावित भएपछि थप कार्य स्थगित गरेको जनाएको छ। धनकुटाका धेरै स्थानमा मर्मतको काम बर्खामै हुन्छ अनि बर्खा नसकिँदै भत्कन्छ, जसले गर्दा सरकारको वर्षेनी हुने लाखौं खर्च लाभग्राहीले अनुभूति गर्न नपाई खेर जाने गरेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्र संघले गाजामा नागरिकहरूमाथि जारी इजरायली आक्रमणको निन्दा गर्दै युद्ध लम्बिएमा हुने मानवीय संकटबारे चेतावनी दिएको छ। मध्य पूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्र संघका विशेष संयोजकले गैर लडाकूहरूको रक्षा गर्न, प्यालेस्टिनीहरूको थप विस्थापन रोक्न र बन्दीहरूको तत्काल सुरक्षित रिहाई गर्न द्वन्द्वको तत्काल अन्त्य आवश्यक रहेको बताउनुभयो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको यूरोप शाखाका प्रमुखले गाजाबाट 1000 महिला तथा बाल बालिकालाई चाँडै नै यूरोप लगिने बताउनु भएको छ। युद्धले तहस नहस भएको प्यालेस्टिनी भूभागलाई घेरेको इजरायलले आगामी केही महिनाभित्र थप 1000 चिकित्सकीय उद्धारका लागि युरोपेली संघलाई सहयोग गर्न प्रतिबद्ध रहेको डब्ल्यूएचओले जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल सरकारको निजीकरण समितिले बन्द, रुग्ण र कार्य सम्पादन कमजोर भएका केही संस्थानहरूको निजीकरण वर्गीकरणका निम्ति मन्त्री परिषदमा प्रस्ताव सिफारिश गर्ने निर्णय गरेको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको अध्यक्षतामा सोमबार बसेको समितिको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौँडा कपड़ा उद्योगको वर्गीकरणका लागि प्रस्ताव सिफारिश गर्ने निर्णय गरेको हो। त्यस्तै विराटनगर जुट मिल, बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग, उदयपुर र हेटौँडा सिमेन्ट कारखानाको पनि वर्गीकरणका लागि प्रस्ताव सिफारिश गर्ने गर्ने निर्णय भएको छ। मन्त्री परिषदबाट वर्गीकरण भएपछि सम्पत्ति तथा दायित्व मूल्याङ्कनका लागि विशेषज्ञ सहितको अध्ययन समिति गठन गरिनेछ। सम्पत्ति र दायित्व मूल्याङ्कन भएपछि विज्ञ सहितको सुझावका आधारमा निजीकरणको ढाँचा र प्रक्रिया पहिचान गरी नेपाल सरकार समक्ष सिफारिश गरिनेछ। ग्लोबल आईएमई ब्याङ्कले सौर्य विद्युत परियोजनामा कर्जा लगानी गर्ने भएको छ। ब्याङ्कले प्राइम पावर लिमिटेडले प्रवर्तन गर्ने सौर्य विद्युत परियोजनामा कर्जा लगानी सम्बन्धी द्विपक्षीय समझदारी पत्रमा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मी र प्राइम पावर लिमिटेडका अध्यक्ष आशिष गर्गले सोमबार हस्ताक्षर गर्नु भएको छ। समझदारी अनुसार प्राइम पावर लिमिटेडले 30 मेगावाट क्षमताको सौर्य विद्युत परियोजना कपिलवस्तु जिल्लामा निर्माण गरी सञ्चालन गर्नेछ। नेपालमा सूचीकृत हुने कृषकहरूको संख्या 19,33,000 पुगेको छ। वर्तमान सरकार गठन भएको 100 दिनको अवधिमा 1,50,000 थप किसानहरू सूचीकृत भएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालसम्म सूचीकृत हुने कृषकहरूको संख्या 19,33,000 पुगेको जनाएको छ। किसान परिचय पत्र वितरणका लागि कार्यविधि स्वीकृतिको प्रक्रियामा रहेको मन्त्रालयले तयार पारेको 100 दिने प्रगति प्रतिवेदनमा उल्लेख छ। चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेटबाट रासायनिक मल आयात गरी बिक्री वितरण गर्न हालसम्म 4,60,000 मेट्रिक टन मलको टेन्डर सम्पन्न भएको मन्त्रालयले जनाएको छ, जसमा 1,55,000 मेट्रिक टन रासायनिक मल आयात भइसकेको छ। अघिल्लो वर्षको मौजदात समेत गरी 1,29,000 मेट्रिक टन मल बिक्री वितरण भइसकेको मन्त्रालयले उल्लेख गरेको छ। मेची भन्सार कार्यालयबाट चालू आर्थिक वर्षको पहिलो त्रैमासमा चिया निर्यात 36% वृद्धि भएको छ। भन्सार कार्यालयको तथ्याङ्क अनुसार 3 महिनामा 6,426.76 मेट्रिक टन चिया निर्यात भएको छ। चिया निर्यातको परिणामसँगै यसको मूल्य 50.88% बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कर्णेलले जानकारी दिनुभयो। चालू आर्थिक वर्षको पहिलो 3 महिनामा 1,71,40,31,000 बराबरको चिया निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा 1,13,59,94,000 रूपियाँ बराबरको चिया निर्यात भएको थियो। नेपाल धितुपत्र बोर्डले 1 कार्तिक 6 देखि 12 गतेसम्म नेपालमा विश्व लगानीकर्ता सप्ताहको आयोजना गर्ने भएको छ। धितुपत्र बजारका नियमनकर्ताहरूको अन्तर्राष्ट्रिय संगठन आईएसको आह्वानमा नेपालमा नेपाल धितुपत्र बोर्डको संयोजनमा विश्व लगानीकर्ता सप्ताहको आयोजना गर्न लागि नेपाल धितुपत्र बोर्डले जनाएको छ। लगानीका आधारभूत पक्षहरू प्रविधि तथा डिजिटल फाइनान्स एवं दिगो वित्त र छली तथा घोटालाको रोकथाम जस्ता विषयहरूलाई समेटेर पुँजी बजारको साक्षरता नपुगेका ठाउँहरूमा सचेतना अभिवृद्धि गरी लगानीकर्ताहरूलाई सशक्तिकरण गर्ने गरी देशभर विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना सप्ताह अन्तर्गत गरिने नेपाल धितुपत्र बोर्डले विज्ञप्ति मार्फत जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपालले अमेरिका विरूद्धको T20 सिरिज क्लीन स्वीप गरेको छ। सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई 8 विकेटले हराउँदै सिरिजमा क्लीन स्वीप गरेको हो। अमेरिकाले दिएको 157 रनको लक्ष्य पछ्याएको नेपालले 18.3 ओभरमा 2 विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। नेपालका लागि आसिफ शेखले अर्धशतक प्रयोग गरे। आसिफले T20 क्रिकेटमा 6 अर्धशतक बनाएका हुन्। त्यस्तै अनिल शाहले 13, कुशल फुर्तेलले अभिजित 40 र कुशल मल्लले अभिजित 44 रन बनाएका थिए। त्यस्तै अमेरिकाका बलर जोआन ट्रेडरले र जसदीप सिंहले 1-1 विकेट लिएका थिए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले 20 ओभरमा 5 विकेट गुमाउँदै 156 रन बनाएको थियो। अमेरिकाका लागि साइतिजा मुकाबले सर्वाधिक 68 रन बनाएका थिए भने मिलिन कुमारले 43 रन बनाएका थिए। त्यस्तै नेपाली बलर सोमपाल कामीले 3 विकेट लिएका थिए भने रिजन ढकाल र ललितराज वंशीले 1-1 विकेट लिएका थिए। यो सँगै नेपालले 3 खेलको सिरिज 3-0 जितेको छ। नेपालको T20 क्रिकेट इतिहासमा कुनै पनि सिरिज क्लीन स्वीप गरेको यो पहिलो पटक हो। नेपालले अब अमेरिका र स्कटल्यान्ड सहितको आईसीसी विश्वकप लिग 2 को सिरिज खेल्नेछ। श्रीलंकालाई हराउँदै भूटान साफ महिला च्याम्पियनशीप अन्तर्गत समूह बी को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सोमबार सम्पन्न दोस्रो खेलमा भूटानले श्रीलंकालाई 4-1 पराजित गरेको हो, जिससँगै भूटानले 2 खेलबाट 4 अंक जोडेको छ। पहिलो खेलमा भूटानले घरेलु टोली नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो। श्रीलंकाको यो पहिलो हार हो। पहिलो खेलमा श्रीलंकाले मालदिवसलाई 1-0 पराजित गरेको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाटा। अब थप खेल समाचार। रेखा पौडेलको 5 गोल र प्रीति राईको ह्याट्रिकको सहयोगमा नेपाल हिजो मालदिवसलाई 11-0 हराएर साफ महिला फुटबल च्याम्पियनशीप अन्तर्गत समूह बीको शीर्ष स्थानमा उक्लिएको छ। यस जीतसँगै नेपालले दुई खेलबाट चार अंक बनायो। भूटानको पनि दुई खेलबाट समान चार अंक छ, तर गोल अन्तरका आधारमा नेपाल अगाडि भएको हो। नेपाल र भूटान बीचको पहिलो खेल गोलरहित बराबरीमा रोकिएको थियो। मालदिव्सको भने यो दोस्रो हार हो। नेपालले अब समूह चरणमा आफ्नो अन्तिम खेल श्रीलंका विरूद्ध खेल्नेछ। अब मौसम सम्बन्धी जानकारी। आज कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली रही कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै देशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.5 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:09 भयो भने सूर्यास्त भरे साँझ 5:28 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा गठित वर्तमान सरकारको 100 दिन पूरा। अर्थतन्त्रमा सुधार, राजनैतिक स्थायित्व, सेवा प्रवाहमा सहजता लगायतका प्रयासले लय समातेको सरकारको भनाई। राजनीति र अर्थतन्त्रमा देखिएका समस्या केही समयभित्रै समाधान गर्ने प्रयासमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। न्यायपालिकाप्रतिको जनआस्था वृद्धिमा दृढतापूर्वक लाग्ने प्रधान न्यायाधीश प्रकाश मान सिंह राउतको प्रतिबद्धता। गाजामा इजरायली आक्रमण जारी रहे मानवीय संकट आउने संयुक्त राष्ट्रसंघको चेतावनी। र साफ महिला च्याम्पियनशीप अन्तर्गत समूह बी को दोस्रो खेलमा नेपालद्वारा मालदिव्स 11-0 गोल अन्तरले पराजित। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।